जी मैं ये अर्ज करता हूँ, अगर स्वाद वाला सूरत लिखा है तो मैंने इसीलिए वजाहत चाही, ठीक है। अगर सीन वाला सूरत था तो वो तो एक बात हो गई। अब आ जाएं दूसरी सूरत पे। अब सूरत कहते हैं ये फॉर्म को, जैसे आपकी एक शक्लो सूरत है। अब आप देखें किसी भी एक चीज को आप पकड़ें, किसी भी एक चीज को जो अल्लाह की बनाई हुई है, उस सूरत को पकड़ें, उस फॉर्म को, वो जो फॉर्मेशन है, वो जो फॉर्म है, वो असल में क्या है? अल्लाह की कारीगरी का शाहकार है। अगर आप उस पर तफक्कुर करने बैठ गए, क्या होगा? आप अल्लाह की कारीगरी को समझने लगेंगे। मसलन आप देखें कि आप गौर करते हैं कि ये गुलाब क्या है। अब गुलाब एक सूरत है, ये स्वाद वाली सूरत, हाँ या नहीं? अब आप इस पे गौर करें कि ये गुलाब क्या है, क्यों है, कैसे है, फिर आपका ध्यान इसके बीज तक जाए, फिर बीज में से दोबारा आप सफर शुरू करें कि ये बीज क्यों बना, तो बीज इसने अपने अपनी नौ को प्रोपोगेट किया, यानी अपनी नौ को में इजाफा किया, हाँ या नहीं? अगर आप किसी भी चीज की शक्ल और सूरत पे गौर करेंगे तो सूरत घर तक पहुंच जाएंगे। आहा, क्लियर हो गई बात?
अब आप तसव्वुर शेख को भी दे सकते हैं।
बिल्कुल, लेकिन बशर्ते कि आप तसव्वुर शेख में शेख पे गौर करना सीखें। हम लोग क्या करते हैं कि मुराकबा तसव्वुर शेख में अपने शेख की, अपने पीरो मुर्शिद की तस्वीर बनाकर बैठे रहते हैं और समझते हैं कि यहाँ से, भाई आप उस पर तफक्कुर करें ना, गौर करें कि अब्बा कैसे बात करते हैं, क्यों करते हैं ऐसे, हैं? ये क्या, क्यों, कैसे, क्या, क्यों, कैसे, ये तीन सवालों का तकरार का नाम है गौरव फिक्र। आज ये भी मसला हल कर दिया क्या? अंदाजा करें। तो जब आप किसी सूरत पे गौर कर रहे हैं कि ये क्या है, ये क्यों है, हैं? और ये कैसे है, तो आप कहां तक पहुंचेंगे? उसके सूरत घर तक, जिसने वो सूरत बनाई, हाँ या नहीं? मोस्ट वेलकम जी।
सर एक सवाल और,
इरशाद
सर, जो यहाँ नेक है, फायदे शरीयत भी है, लेकिन उसकी उसने अपनी आवाज की रफ्तार को नहीं बढ़ाया, तो क्या वो दूसरी जगह जाकर
मैं आपको एक मिसाल दे देता हूँ। देखें चार दर्जे बताए जाते हैं ना, कि शरीयत है, तरीकत है, फिर मार्फत है और हकीकत है। अब अगर एक बंदा एक मकान की चार सीढ़ियां हैं, फर्ज करें वो एक सीढ़ी चढ़ा और तीन सीढ़ियां नहीं चढ़ा, तो क्या कहेंगे कि वो मंजिल रसीदा हो गया?
नहीं।
अगर कोई बंदा तीन सीढ़ियां चढ़ ले और चौथी सीढ़ी पे कदम ना रखे, तो कहेंगे कि ये छत पे पहुंच गया? बात समझ आ गई आपको? तो देखिए शरीयत जो है वो हमारे शऊर की इस्लाह का नाम है। जब तक आप लाशऊर से आशना नहीं होंगे, और फिर शऊर के चार दर्जे बताए गए, क्या? शऊरे चहारम, यानी ये इनफरादी शऊर, शौरे स्वयं यानी नोई शऊर, फिर शौरे दोयम जो कायनाती शऊर है, और शौरे अव्वल जो अल्लाह का जहन है। ये चार ही दर्जे हैं ना। तो चौथे दर्जे के शऊर को गाइड करने के लिए जो निज़ाम है उसका नाम है शरीयत। अब आप बच्चे को कायदा पकड़ा दें और वो एक साल के बजाय सारी जिंदगी उस कायदे को ही पढ़ता रहे और कहे कि भी मैं तो ये कायदा नहीं छोड़ूंगा, तो सही कह रहा है वो अपनी जगह। मैं कौन होता हूँ कुछ कहने वाला, यही कहूंगा कि भाई ठीक है, कोशिश करो कि तुम अगली जुमात का किताब भी पढ़ना सीख लो। ठीक हो गया। तो यही वजह है कि जो असाबे मतलब कि जो शरीयत पे कारबंद लोग हैं वो उनको ये कमी का एहसास होता है कि वो अपने अगले दर्जों पे नहीं पहुंच सके। वो नमाज एक रिचुअल की तरह अदा करते हैं, उनको लुत्फ नहीं आता। वो रोजा रखते हैं लेकिन उनको ये नहीं पता कि हम रोजा रख के तो अल्लाह से कैसे मिलें, जबकि अल्लाह खुद कह रहा है कि मैं इसकी जजा खुद हूं। बताइए ना, हम लोग रोजे रखते हैं तो हमें किसी को अल्लाह मिला
नहीं।
और कीजिए। तो ये मैंने जो सीढ़ियों की मिसाल अर्ज की, आपकी समझ में आ गई? जरूरी तो है, देखें पहली सीढ़ी नहीं चढ़ेंगे तो आप दूसरी पे कैसे पहुंच जाएंगे। यानी उसकी अहमियत है, मैं ये कह रहा हूं, लेकिन सब कुछ उसी को मानकर वहीं रुके रहना ये थोड़ा सा तवज्जो तलब है। जी वेलकम। जी जनाब।
अस्सलाम वालेकुम सर।
जी वालेकुम अस्सलाम।
सर एक सवाल ये है कि जब ख्वाब और बेदारी में हमारी जात ही हरकत कर रही है तो फिर बेदारी में हवास की रफ्तार कम क्यों हो जाती है, और जब हम ख्वाब में जात से वाकिफ होते हैं और जात ही डायरेक्ट हो जाती है तो फिर हम बेदारी में जात से ना वाकिफ क्यों हो जाते हैं?
ये जो दूसरा हिस्सा है ना सवाल का,
जी जी सर,
इसका जवाब है तवज्जो की कमी।
तवज्जो सही।
और जो पहला हिस्सा है उसका जवाब है भाई अल्लाह का बनाया हुआ सिस्टम है,
ये सिस्टम हो गया।
यानी एक सिस्टम है और आपको और मुझे वो सिस्टम से गुजरना है, चाहे हम चाहें या ना चाहें। आपको सोना तो है, आप कितना भी जोर लगा लें आप सारी उम्र जाग नहीं सकते।
ऐसा ही है सर।
और आप सारी उम्र सोए भी नहीं रह सकते।
जी।
क्या मतलब हुआ? इसका मतलब बिल्कुल सिस्टम ये है कि एक सिस्टम अल्लाह ने बनाया है, वो सिस्टम जो है वो हमें लेके चल रहा है, हम उस सिस्टम के फ्लो में हैं, हम उस सिस्टम पे कंट्रोल नहीं रखते, बेख्तियार। आपको प्यास लगती है, आपको कोई इख्तियार नहीं है कि आप प्यास ना लगने दें। आपको भूख लगती है, आपको कोई इख्तियार नहीं है कि आपको भूख ना लगने दें, बल्कि ना लगे तो परेशान हो जाते हैं, डॉक्टर साहब मुझे भूख नहीं लगती। बात समझ आ गई आपको?
लेकिन ये जो हवास की रफ्तार बढ़ाने की बात की जा रही है सर, ये तो जैसे शऊर में रहते हुए हम बोला जाता
असल
है।
असल में मैं अर्ज कर रहा हूँ जी, हवास की रफ्तारें जो हैं वो मतलब है 5-6 टीयर्स हैं हवास की रफ्तारों के। ठीक है, बेदारी के अपने हवास हैं
जी,
नींद के अपने हवास हैं, लैलतुल कदर के अपने हवास हैं, मौत के अपने हवास हैं, रूह के अपने हवास हैं, फिर उसके बाद अशर यौमुल कयामा के बाद अशर नशर के अपने हवास हैं, जन्नत दोजख के अपने हवास हैं। ठीक हो गया। ہمیں یہ تربیت دینے کے لیے ہمارے بڑوں نے بلکہ اللہ رب کریم نے قرآن نے یہ بات واضح کر دی کہ آپ نے کوشش کرنی ہے کہ آپ اپنے اختیار کو بڑھائیں, اپنے رائٹ کو بڑھائیں, اپنا رائٹ ایکسرسائز کریں, اپنا حق استعمال کریں اور حقیقت تک پہنچیں. حق استعمال کرتے ہوئے آپ حق کو جان لیں, یعنی یہ آپ کا رائٹ ہے کہ آپ مثلا بیداری میں خواب کے حواس سے آشنا ہوں, خواب میں موت کے حواس سے آشنا ہوں, پھر اس سے اوپر اٹھ کر موت کے حواس سے آشنا ہوں, اس سے اوپر اٹھ کر آپ قیامت کے حواس سے روشناس ہو جائیں, اور پھر اس سے اوپر اٹھ کے آپ حشر نشر تک پہنچ جائیں. یہ آپ کو اللہ نے رائٹ دی ہے, حق دی ہے, ٹھیک ہے؟ اور یہی اللہ چاہتا ہے کہ آپ اس زندگی میں ان حواسوں سے واقف ہو جائیں. اللہ نے تو ایک سسٹم بنا دیا, آپ کو فار اے ریزن دنیا میں بھیجا گیا تاکہ آپ ان حواسوں کی منازل کو شعوری طور پہ خود کنکر کریں, خود آپ کانکیسٹ کریں, ان کو فتح کریں. اسی لیے اسے فتح کہتے ہیں.
جی سر,
وہ یاد آ گیا فتح کا لفظ؟
جی سر فتح.
ہم ترجمہ کرتے ہیں کھولنا, یعنی یہ جو آپ نے اپنے اندر کے اس انسان کی یہ صلاحیتوں کو استعمال کرتے ہوئے اللہ کے اس نظام کو درجہ بدرجہ کانکر کرتے ہوئے آپ نے آگے بڑھنا ہے. اور کانکر کرنے کے لیے ظاہر ہے کہ آپ کو زور بہت لگانا پڑے گا. جیت کے لیے آپ یہ سمجھیں کہ اگلا آپ کو جیت دان میں دے دے تو نہیں, اس کے لیے آپ کو یدھ لڑنا پڑتا ہے. ٹھیک ہو گیا جی؟
جی سر صحیح ہو گیا سر.
چلیں بہت شکریہ جی, اگر صحیح ہو گیا تو اس سے اچھی بات کیا.
سر ویسے ایک ویسی بات اس میں ہے کہ فرض جیسے جس چیز میں ایک انسان جھکا ہوا ہے,
جی
جی, اب وہاں اس کا اینڈ ہو جاتا ہے, ناخوشی زندگی میں اینڈ ہو گیا.
یہ گاڑی آگے پٹری پہ, ایک دفعہ پٹری پہ چڑھ جائے تو آگے پٹری پہ ہی رہتی ہے, دھکا وہاں پہ بھی جا کے لگتا رہتا ہے. یہاں پہ بیسک مائنڈ سیٹ کو سیٹ کرنا ہے نا, مائنڈ کو سیٹ کر لیا تو یہ گویا یو آر آن دا ٹریک. ونس یو آر آن دا ٹریک, پٹری پہ چڑھ گئے, ٹھیک ہے. دنیا میں تو ہم اتنا ہی کر سکتے ہیں نا کہ اپنی پٹری کو سیدھا کر لیں, پھر چلنا چلانا سب اللہ نے, کیونکہ آپ کو صاف ہی آپ نے جملہ پڑھا کہ راستہ جو ہے وہ لاشعور ہے, مسافر شعور ہے, اور مسافر کا وجود راستے کی وجہ سے. ذرا اس جملے پہ غور کریں, آپ کو پوری بات سمجھ آ جائے گی.
صحیح ہو گیا سر, یاد آ گیا. صحیح,
ٹھیک ہے نا. آپ ایک دفعہ پٹری کو سیدھا کر دیں, راستہ سیدھا کر دیں, اپنی ڈائریکشن اپنی جہت سیدھی کر لیں, یعنی آپ کیئر آف اللہ سوچنا سیکھ لیں, پھر اس میں ترقی اللہ کرتا رہتا ہے. دیکھیں نا, حضور علیہ الصلوۃ والسلام کے حوالے سے ایک بات فرمائی گئی کہ وہ فرماتے تھے کہ دن میں میں 70 بار استغفار کرتا ہوں. حضور مرشد کریم نے بتایا کہ مطلب ہے کہ وہ اصل میں اللہ کا کوئی نہ کوئی جلوہ دیکھ رہے ہوتے تھے, تو وہ ابھی جلوے کو پوری طرح سمیٹ نہیں پائے ہوتے تھے, تو وہاں جلوہ بدل جاتا تھا, تو وہ اپنی کمائیگی کا اعتراف کرتے تھے. اور جو بات ابا نے بہت ہی حیرت انگیز فرمائی, وہ انہوں نے کہا کہ دیکھ لیجیے آج 1400 سال سے زیادہ ہو گیا, یہ کیفیت آج تک جاری ہے.
صحیح ہو گیا سر, سفر جاری.
کیا مطلب؟ آپ غور کریں, آپ دن بھر میں ہر روز کتنی چیزیں نئی دیکھ رہے ہیں, حضور نے تعداد تک بتا دی کہ میں 70 جلوے تو اللہ کے دیکھ ہی لیتا ہوں. کیوں جی؟ یعنی کہ کہنے کا مطلب یہ ہے کہ یہ کیفیات یہاں بن جائیں تو پھر یہ جاری رہتی ہیں آگے بھی، اور یہی اگر نہ بنی تو پھر آگے بھی جاری نہیں رہیں گی. قرآن نے کیا کہا، جو یہاں اندھا وہ آگے بھی اندھا. کلیئر ہو گیا؟ آپ نے یہاں دیکھنا سیکھ لیا تو آپ اوپر جا کے بھی دیکھیں گے. اگر آپ نے یہاں زندگی کو انجوائے نہیں کیا تو آپ اوپر جا کے کیا انجوائے کریں گے؟ بالکل واضح ہو گئی بات. آپ کا شکریہ، کتنے اچھے اچھے سوال آپ پوچھتے ہیں مجھ سے. جی
سر،
جی
میرا ایک سوال ہے.
ارشاد،
میرا ایک سوال ہے کہ کیا یہ قانون بنتا ہے کہ جب تک انسان کو، کیونکہ ہم لوگ تو اطلاع ہے، علم ہمارے پاس آتا ہے اور ہمارے پاس چوائسیز ہیں، ہم اپنے آواز استعمال کرتے ہیں، آواز کی رفتار ہوتی ہے، رفتار کے حساب سے ہماری الگ الگ ہوتی ہے. ایسا روحانی اسٹوڈنٹ میں بات کر رہی ہوں. اب اگر میں یہاں مادیت میں بات کرتی ہوں کہ ہم لوگ کہہ رہے ہیں کہ اس کی تو رسی ڈھیلی چھوڑی ہوئی ہے، اور واقعی ایسا ہوتا ہے کہ رسی ڈھیلی چھوڑی ہوئی نظر آتی ہے کہ چاہے کچھ بھی کر لو ان کو جو ہے کچھ نہیں ہوتا کسی کو، تو کیا یہ قانون اپلائی ہوتا ہے کہ جب تک کہ ان کو پوری طرح سے احساس نہیں ہوتا، نیکسٹ ایونٹ اکر نہیں ہوتا، جب تک احساس میں گہرائی نہیں آ جاتی. اب جب ان کو خود ہی احساس ہو جاتا ہے اپنی چوائس کا کہ میں نے یہ چوائس کی تھی اور میں نے، ہاں میں نے کچھ غلط کیا تھا، تو ہی نیکسٹ ایونٹ اکر ہوگا یا تو ہی اس کا ریزلٹ ملے گا. اس وقت تک اس کو ریزلٹ نہیں ملتا جب تک کہ احساس پوری طرح سے نہیں ہو جاتا یا گہرائی نہیں آ جاتی.
جی ہاں ایسا ہی ہے. اب یہ رسی ڈھیلی چھوڑنے کا مطلب سمجھ لیں.
جی
یہ آپ کو جو رائٹ دیا گیا ہے، یہ جو آپ کو حق دیا گیا ہے کہ آپ جو مرضی راستہ چنیں، آپ نے بائیں طرف کا راستہ چنا تو اللہ میاں نے آپ کو پکڑ کے رسی نہیں کھینچنی. آپ نہ، اللہ نے اگر وہ رسی کھینچ لے تو وہ گڑبڑ ہو جائے گی، سارا سسٹم کولیپس کر جائے گا.
سر بائیں یعنی کہ سیدھے سیدھی طرف؟
بائیں الٹے کو کہتے ہیں. جہنم کا راستہ اختیار کر لیا تو اللہ کو کیا پڑی ہے کہ آپ کی رسی کھینچی، آپ جا رہے ہیں تو جائیں جہنم میں. دیکھیں آپ جن ریفرنسز سے بات کر رہے ہیں اس کا مطلب یہ بنتا ہے کہ بھی ایک بندہ غلط کر رہا ہے اور آپ دیکھتے ہیں کہ اللہ اس کو ڈھیلا چھوڑے ہوئے، اللہ نہیں پکڑ رہا، وہ لوگوں کا حق مار رہا ہے، لوگوں کے ساتھ ظلم اور زیادتی کر رہا ہے، ٹھیک ہے؟ آپ کہتے ہیں اللہ نے اس کی رسی ڈھیلی چھوڑی ہوئی ہے، ٹھیک ہے؟ یہ ہمارا کانسیپٹ غلط ہے. اصل میں اللہ اس کی چوائس کا احترام کر رہا ہے کہ بھی جاؤ، کیا ساتھ لے جاؤ گے؟ تم دنیا کی خاطر لوگوں کا حق مار رہے ہو، لوگوں کے ساتھ برا کر رہے ہو. اس میں ایک اور قانون سن لیجئے آج، اینڈ یو ول بی امیزڈ. حضور مرشد کریم سے میں نے ایک بات پوچھی، انہوں نے ایک قصہ سنایا کہ ایک مولوی صاحب تھے تو وہ دو گدھے لے کے جہاں کہیں فوتیدگی ہوتی تھی وہاں پہنچ جاتے تھے اور جا کے کہتے تھے یہ بندہ تو بڑا گنہگار ہے، یہ تو جہنم میں جل رہا ہے، یہ تو بڑا ہی گنہگار ہے، استغفار استغفار توبہ. وہ لوگ پکڑتے تھے کہ تجھے کیا ہو گیا بھائی، تو کیا بکواس کر رہا ہے؟ اب دیکھیں نا، کسی کا باپ ہے، کسی کا بھائی ہے، کسی کا بیٹا ہے، فرض کریں. وہ کہتا ہے اس کا بڑا برا حال ہو رہا ہے، وہاں یہ پکڑا فرشتوں نے اسے پکڑا ہوا ہے اور یہ مار کھا رہا ہے اور میں اس کو بچا سکتا ہوں. وہ لپٹ جاتے تھے اس کو. وہ کہتا تھا بھائی گدھوں پہ جتنا سامان لاد سکتے ہو میرا لاد دو، میں اس کے گناہ سارے اپنے سر لے لوں گا. کیا میں اس کے گناہ اپنے سر لے لیتا ہوں؟ लोग उसको गधों पे जितना भी सामान आ सकता था, जो कोई आटा चावल दालें जो भी कपड़ा लत्ता जो भी वो भर सकते थे वो भर देते थे, वो लेके गायब हो जाता था। अच्छा मकसूद साहब इतने मासूम इतने भोले, अब्बा की ये बात सुन के तो वो परेशान हो गए और अब्बा से कहा कि ये मौलवी साहब ने तो अपने लिए बड़ा ही गंद कमाया इतने लोगों का उन्होंने गुनाहों का बोझ अपने सर ले लिया। तो हजूर मुर्शिदे करीम ने उस दिन ये राज वाशगाफ कर दिया। उन्होंने कहा कि भाई उसको काहे की सजा, उसने लोगों को बेवकूफ बनाया, उसने लोगों को बेवकूफ बनाया, लोग बेवकूफ बन गए। किसी को ये याद ही नहीं कि भी सील हो गया नामा अमाल, तो किसी के खाते में तो अल्लाह किसी के गुनाह डालता ही नहीं है। तो उसने जब ये लोगों को बेवकूफ बनाया तो कसूर किसका हुआ? लोगों का। अब कहने का मतलब ये, यहां से कानून आज सुन लीजिए, जालिम को एक सजा मिलेगी कि उसने जुल्म किया। मजलूम की दो सजाएं, एक उसने जुल्म बर्दाश्त किया तो ये सजा ही है ना एक, और दूसरी सजा ये है कि उसने उसको इस चीज की सजा मिलेगी कि उसने एक जालिम को बनाया। अगर वो उसका हाथ रोक देता, जुल्म ना करने देता तो क्या होता? वो समझदारी से सिचुएशन को हैंडल करके उसके जुल्म से अपने आप को बचा लेता तो वो बंदा भी जुल्म करने से बच जाता और ये मजलूम बनने से बच जाता। गौर कीजिए, इलाही कवानीन इस दर्जे पे हैं, किस दर्जे की फहम अता करते हैं। यहां हर बंदे को उसकी मर्जी पे छोड़ा हुआ है, ठीक है? आप किसी भी सियासतदान को देख लें, बड़े बड़े लोगों को जिनके जिनको आप दुनियावी तौर पे बड़ा कहते हैं, उनकी तवज्जो दुनिया में, क्या वो ये साथ ले जाएंगे दुनिया? अब होगा ये कि पकड़ में वो तब आएंगे जब ऊपर जाके देखेंगे कि मैं तो खाली हाथ आया, वो तो जो मैंने कमाया था वो सारा नीचे रह गया। तो उनकी परेशानी का आप इमेजिन करें जरा। भाई आपके घर में जरा सी चोरी हो जाए तो आपके चार दिन मुंह खुश्क जो है ना, मुंह का खुश्की नहीं खत्म होती, इतना प्रेशर होता है, हाँ या नहीं? और दूसरी तरफ आप गौर करें कि एक बंदे की सारी जिंदगी की कमाई यही रह गई है, वो तो लुट गया क्या? नहीं लुट गया। अब अगर उसने दुनिया की जिंदगी में इस तरह बसर किया कि अल्लाह की दी हुई हर नेमत को इस्तेमाल किया और खुश होकर इस्तेमाल किया और उसको अपनी मलकियत नहीं समझा, अल्लाह की अता समझ के इस्तेमाल किया, उससे छिन गया है, वो खुद ही छोड़ के चला जाता है, कहता है यार मैं साथ तो ले जा नहीं सकता। उसको क्लियर है ये बात? अब फर्क समझ आ गया?
जी मुझे आ गया फर्क समझ। सिचुएशन कुछ इस तरह की भी तो कभी हो जाती है ना कि बंदा जालिम कुछ जुल्म करने से भी रोक सकता।
मैंने अर्ज किया हैंडलिंग ऑफ सिचुएशन, एक लफ्ज बोला, आप उसे जुल्म करने से नहीं रोक सकते, खुद को बचा तो सकते हैं ना।
सही।
अगर आपने वो मेयर्स प्रॉपरली नहीं ली जो बचाव के लिए जरूरी है। अब देखे ना, युद्ध में दो चीजें होती हैं, एक तलवार होती है, ढाल होती है तो दोनों का इस्तेमाल आना जरूरी है ना, वरना तो आप अच्छे योद्धा नहीं बन सकते।
जहाँ से वही बात आ गई कि न्यूट्रल रहना है, ना अच्छा ना बुरा, बिल्कुल। जी सर।
चलें, आपने इसे कहीं और जोड़ दिया, मैं कह रहा हूँ अपनी सलाहियतों का इस्तेमाल करना।
जी ठीक है सर।
ठीक हो गया?
जी थैंक यू।
जी जनाब अली।
सर
हैं जी
सर, मेरे ख्याल से हो गए सबके।
आपको भी एहसास हो गया कि सब शांत हो गए?
जी सर, हाँ जी।
चलें
सर, अभी तो हम वैसे भी
जी
जब सब बस मिलकर आए कहीं और ही है।
जाहिर है। चलें खुश रहिए, बहुत शुक्रिया।
बहुत शुक्रिया सर,
स्टे ब्लेस्ड, अल्लाह हाफिज़।